यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल बीच भेट। वर्तमान राष्ट्रिय संकटलाई सही निकास दिन सबैले सहकार्य गरी अघि बढ़न प्रधानमन्त्रीको आग्रह। उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई गृहमन्त्री ओम प्रकाश अर्यालको निर्देशन। प्रदर्शनका क्रममा भएको आगजनी तथा लुटपाटपछि हराएको नगद र सुनचाँदी प्रहरी बुझाउने क्रम शुरू। र कतारमा भएको इजरायली हमलापछि हमास नेताहरूमाथि आक्रमण जारी राख्ने इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुद्वारा स्वीकार। अब समाचार विस्तारमा। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई बधाई तथा शुभकामना दिनुभएको हो। भेटमा देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाका विषयमा उहाँहरूबीच छलफल भएको राष्ट्रिय सभाका अध्यक्ष दाहालको सचिवालय जनाएको छ। भेटमा अध्यक्ष दाहालले राष्ट्रिय सभाको काम कार्यवाही अवस्था र बानेश्वर स्थित संघीय संसद भवन तथा सिंहदरबार स्थित संघीय संसद सचिवालयमा भएको क्षतिका बारेमा जानकारी गराउनु भएको छ। भेटमा प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरतातर्फ लैजान राष्ट्रिय सभाको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुहुँदै वर्तमान राष्ट्रिय संकटलाई सही निकास दिन सबैले सहकार्य गरी अघि बढ़न आग्रह गर्नुभयो। गृहमन्त्री ओम प्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई निर्देशन दिनुभएको छ। उहाँले आज काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्दै उक्त निर्देशन दिनुभएको हो। सोही क्रममा गृहमन्त्री अर्याललाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्की, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी लगायतले ट्राफिक प्रहरी कार्यालयको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो। सो अवसरमा गृहमन्त्री अर्यालले ट्राफिक प्रहरीका भवन निर्माण लगायतमा सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यही भदौ 23 र 24 गते भएको जेएनजी पुस्ताको आन्दोलनका क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, ट्राफिक पोशाक र साधन समेत जलेर नष्ट भएका थिए। सरकारले उद्योगीलाई उच्च मनोबलका साथ अगाडि बढ़न आग्रह गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवद्वय डाक्टर राम प्रसाद घिमिरे र कृष्ण बहादुर राउतले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग गर्नुभएको छलफलमा मुलुकलाई नयाँ ढंगबाट अगाडि बढ़ाउन निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँहरूले निजी क्षेत्रलाई विद्यमान अवस्थाबाट अगाडि बढ़ाउन आवश्यक सहयोग गर्न मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिनुभयो। सचिवद्वयले आउँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै आवश्यक खाद्यान्न लगायत सामग्री पर्याप्त मौजदात रहेकाले कुनै अभाव नहुने बताउनुभयो। उहाँहरूले माग आपूर्ति र प्रतिकूल प्रभाव पार्ने गरी वस्तु संचित नगर्न नगराउन उत्पादक पैठारीकर्ता ढुवानीकर्ता विक्रेता लगायत सरकार भएका सबैलाई अनुरोध गर्नुभयो। परिस्थिति सामान्य बन्दै गएकाले निजी क्षेत्रलाई आफ्ना उद्योग व्यवसाय सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आह्वान गरेको छ। नेपाल प्रहरीमा कार्यरत कर्मचारीबाट तलब कट्टा गरी जेएनजी आन्दोलनका क्रममा मृत्युवरण गरेका प्रहरीका परिवारलाई 10 लाखका रूपियाँका दरले राहत उपलब्ध गराइने भएको छ। प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलबबाट कट्टा गरी आन्दोलनका क्रममा कर्तव्य निर्वाहका क्रममा मृत्यु भएका प्रहरीका परिवारलाई 10 लाख रूपियाँका दरले सहयोग उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिनुभयो। उहाँले हिजो जारी गर्नुभएको सूचनामा भदौ 23 र 24 गते आन्दोलनका क्रममा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका प्रहरीका परिवारजनलाई प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी उपलब्ध गराउने निर्णय भएको जानकारी गराउनुभयो। विघटित संसदमा प्रतिनिधित्व गर्ने पुराना 3 दलहरूले फागुन 21 गते तोकिएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिने प्रतिक्रिया दिएका छन्। नेपाली कंग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले तोकिएको समयमा निर्वाचन हुने सुनिश्चित हुनुपर्ने माग पनि गरेका छन्। तीनवटै दलका नेताहरूले निष्पक्ष चुनावको वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन्। भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा गरिएको आगजनीबाट सर्वोच्च अदालत लगभग पूरै ध्वस्त भएको छ भने मुद्दासँग सम्बन्धित करिब 90% कागजात जलाइएका छन्। हजारौं मुद्दाका मिसिल जलेपछि सर्वोच्च अदालतले हाललाई बन्दी प्रत्यक्षीकरण बाहेक अन्य मुद्दा नहेर्ने गरी सूचना जारी गरेको छ। अहिले पाल टागेर कामचलाउ रूपमा अदालत सञ्चालन गरिएको छ। संवाददाता तुलसी सापकोटाको यो रिपोर्ट।
भदौ 23 र 24 गतेको जेनजी युवाहरूको प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडबाट सर्वोच्च अदालत भवन लगभग खरानी भएको छ। सर्वोच्च अदालतको मुख्य भवन छिर्न नसकिने अवस्थामा छ। सर्वोच्चको सबैजसो मिसिल रहेको मुख्य भवन जलेपछि मिसिलहरू पनि खरानी भएका छन्। आन्दोलनका क्रममा आगजनी र तोडफोड हुँदा सर्वोच्च अदालत लगायत माताहतका 17 अदालतमा भौतिक क्षति पुगेको छ। सर्वोच्च अदालतको मुख्य भवनमा बस्न नमिल्ने भनेर प्राविधिकले स्टिकर समेत टाँसिसकेका छन्। त्यसकारण पुनः त्यही ठाउँबाट काम गर्न सकिने अवस्था नरहेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइराला बताउनुहुन्छ।
यो पूर्ण रूपमा क्षति नै क्षति बस्न नसक्ने गरेर प्राविधिकहरूले रेड स्टिकर टाँसिसकेका छ। पुनः त्यसमा सुचारू गर्ने अवस्थामा छैन। तत्कालको जुन हामीले सेवा प्रवाह गर्नलाई बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिएर त्यसलाई सुनवाई प्रक्रिया अगाडि बढाउने प्राथमिकता दिने भनेर हाम्रो फुलकोटले नै निर्णय गरेर बन्दीका निवेदन आए भने सुनवाई प्रक्रिया अगाडि बढाउने भन्ने हिसाबले हामीले बन्दीको दर्ताको लागि हामीले खोलेका छौँ। तर अहिलेसम्म त्यो बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिएर कोही पनि आएको अवस्था छैन। अब त्यो बन्दीको निवेदन लिएर आइहाल्नु भयो भने पनि हाम्रो सुनवाई गर्ने अर्को इजलासहरू कहीँ छैन, जम्मै नष्ट भएका छन्। इजलास सञ्चालन गर्नु भनेको त्यही पालमै हो।
सर्वोच्च अदालतले आफ्नो परिसरमा पाल टाँगेर डेस्क स्थापना गरी बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ताको काम शुरू गरेको भए पनि हालसम्म दर्ताका लागि कोही नआएको अदालतले जनाएको छ। सर्वोच्चले स्थापना गरेको डेस्कमा सेवा प्रवाहमा खटिनुभएका सर्वोच्च अदालतका शाखा अधिकृत सरिता खड्का:
सबै खरानी भएको अवस्था छ। जो पेशीहरू म्यादहरू तारिकहरू रहेको छ त्यसको विषयमा बुझ्न आउनु भयो भने नोटिस निकालेको छौँ, फेरि अर्को नोटिस निकाल्छौँ। त्यो नोटिस निकालेको 30 दिनपछि आउँदा नि तपाईँ कुनै म्याच या धदमातहरू बुझिँदैन भन्ने हामीले सूचना दिएको छौँ। त्यही सूचनाको लागि यो सोधपुछ हेल्प डेस्क जस्तो रूपमा हामी पालमा बसेर काम गरिरहेको।
अदालतले बन्दी प्रत्यक्षीकरण बाहेक अन्य मुद्दा नहेर्ने भनी सूचना जारी गरेको भए पनि पेशी तोकिएका सेवाग्राहीहरू अदालत पुगिरहेका छन्। मंगलबार पेशीको तारिक तोकिएका र बुझ्न आएका सेवाग्राहीहरू पनि अदालतमा भेटिए।
मेरो पेशी थियो, 1 महिनापछि आउनु, मिसिल सुरक्षित छ भन्नु, 1 महिनापछि सूचना आउँछ अनि खेरि सुरु हुन्छ।
गल्ती होला होइन, त्यही भएर आएको। अब 1 महिनापछि भनेपछि त्यारपछि हुन्छ।
सर्वोच्चको मुद्दा फाँट र इजलास ध्वस्त भएका छन्। सरसर्ती हेर्दा अदालतमा ठूलै क्षति भएको देखिन्छ। सर्वोच्चको मुख्य भवनमा रहेका करिब 90-95% मिसिल जलेको अनुमान सर्वोच्चको छ। क्षतिको विवरण आउन बाँकी रहेको र संकलनको काम भइरहेको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइराला:
भौतिक गाडी अहिलेसम्म हामीले काउन्ट गरेको 451 गाडी पूर्ण रूपमा जलेर नष्ट भएका छन्। मोटरसाइकलको हकमा चाहिँ हामीले यसलाई तथ्याङ्क निकाल्दैछौँ। हाम्रो चालू मिसिल भनेको त्यही मूल भवनमै रहेको अवस्था थियो। अहिले हामीले सबै रेकर्ड हामीले निकालिसकेका छैनौँ। 5-10% भन्दा बढी त्यो त्यति पनि के छ, त्यति मिसिलहरू बचेको होला कि भन्ने हाम्रो अनुमान हो। जुन भित्र हामीले दराजमा मिसिलहरू राखेका थियौँ भने दराज खोलेर हेर्दाखेरि दराजभित्र भएका मिसिलहरू पनि पुरै खरानी भएर त्यो डढेर त्यस्तो अवस्था देखिएको छ।
अदालतका कर्मचारीहरू, कानून व्यवसायी, कानूनका विद्यार्थी लगायत सर्वोच्च अदालत पुगेर भवनभित्र पसेर जल्न बाँकी मिसिल तथा कागजातलाई सुरक्षित स्थानमा राख्ने काम गरिरहेका छन्। केही बाँकी रहेका कागजातलाई पनि सर्वोच्च परिसरभित्रै रहेको एनेक्स भवनमा सारिएको छ। एनेक्स भवनमा समेत आगजनी भए पनि मुख्य भवनको तुलनामा कम क्षति पुगेको छ। सर्वोच्च अदालतको सेवा कहाँबाट शुरू गर्ने र निर्माणाधीन नयाँ भवनबाट गर्न सकिने अवस्था छ कि छैन भन्ने विषयमा समेत छलफल भइरहेको सर्वोच्च अदालतले जनाएको छ। सरिता खनालको साथमा तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौँ।
सर्वोच्च अदालतको अवस्थालाई लिएर तयार पारिएको यो रिपोर्टपछि अब बाँकी समाचार। जेएनजी प्रदर्शनका क्रममा आगजनी भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले 2 कोठाबाट सेवा शुरू गरेको छ। प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले शान्ति सुरक्षा मुद्दाको म्याद थप, विपद व्यवस्थापन र दैनिक प्रशासनिक कार्य नियमित सञ्चालन गर्ने उद्देश्यले हाललाई 2 कोठाबाट सेवा शुरू भएको जानकारी दिनुभयो। यस्तै प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीबाट क्षतिग्रस्त बनेको जिल्ला प्रशासन कार्यालय तनहुले पनि हिजोदेखि आंशिक सेवा प्रवाह शुरू गरेको छ। कार्यालयले भर्याङमुनि कम्प्युटर राखेर सेवा शुरू गरेको हो। जेन्जी पुस्ताको आन्दोलनका क्रममा बागमती प्रदेश सभा सचिवालयमा भएको तोडफोड र आगजनीका कारण नयाँ र पुराना दुवै भवन ध्वस्त बनेका छन्। गत असोज 24 गतेको आन्दोलनमा प्रदेश सभाको सम्पूर्ण संरचना जलेर नष्ट भएपछि अहिले कर्मचारीहरूले क्यान्टिन मार्फत आवश्यक कामकाज सञ्चालन गरिरहेका छन्। प्रदेश सभाका सचिव पूर्णबहादुर दर्जीका अनुसार तोडफोडका क्रममा करोड़ौंको क्षति भएको छ। बाँकेको कोहलपुर नगरपालिका 11 स्थित राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा प्रदर्शनका क्रममा भएको आगजनी तथा लुटपाटपछि हराएको नगद र सुन चाँदी प्रहरीलाई बुझाउने क्रम शुरू भएको छ। कोहलपुर एक बस्ने 32 वर्षीय अजय परियार सहितका व्यक्तिहरूको पहलमा स्थानीय समाजसेवी तथा जनप्रतिनिधिको सक्रियतामा उक्त सामानहरू फिर्ता गरिएको हो। बाँके प्रहरीले स्वतस्फूर्त सामान फिर्ता गर्नेहरूमाथि कुनै प्रकारको मुद्दा नलाग्ने सार्वजनिक सूचना प्रकाशित गरेपछि जिल्लाका विभिन्न सरकारी र निजी घरमा तोडफोड आगजनी र लुटपाट गर्नेहरूको समूहले सामान फिर्ता गर्न शुरू गरेका छन्। यस वर्षको मनसून शुरू भएसँगै जोखिमका कारण रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाउँदै आइएको बीपी राजमार्ग भोलिदेखि 24 घण्टा सञ्चालनमा ल्याइने भएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रे पलाञ्चोकमा हिजो बसेको सुरक्षा समितिको बैठकले मनसून बाहिरिने क्रममा रहनुका साथै दशैं तिहार लगायत चाडपर्वलाई लक्षित गरी सड़क 24 घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको नेपाल टेलिकम
राष्ट्रको संचार। विज्ञापनपछि अब बाँकी समाचार। इलाम बजारमा अवैध भारतीय मदिरा र म्याज गुज्रिएका सामग्री खुलेआम बिक्री वितरण हुँदै आएको तथ्य सार्वजनिक भएको छ। भदौ 22 र 23 गते इलाम नगरपालिकाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु कार्यालय र इलाम उद्योग वाणिज्य संघको टोलीले संयुक्त रूपमा बजार अनुगमन गर्दा यस्ता सामग्री फेला परेका हुन्। इलाम नगरपालिकाकी उपप्रमुख विष्णु कुमारी लिम्बुको टोलीले अनुगमन गरेको थियो। म्याग्दीको बेनी जोमसोम कोरला सड़कमा आज बिहानदेखि यातायात सञ्चालनमा आएको छ। म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने काभ्रे भीरमा खसेको पहिरोका कारण 76 किलोमिटर दूरीको बेनी जोमसोम सड़कमा आइतबार बिहानदेखि सीधा यातायात अवरूद्ध भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। गत साता कतारमा भएको इजरायली हमलापछि हमास नेताहरूमाथि थप आक्रमण गर्ने सम्भावनालाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अस्वीकार नगरेको बताउनु भएको छ। साथै उनीहरू जहाँ भए पनि उन्मुक्ति नपाउने पनि प्रष्ट पार्नुभयो। हमासले उक्त हमलामा 6 जना मारिए तापनि उसका नेताहरू बच्न सफल भएको जनाएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोसँग जेरुसेलममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेतन्याहूले हरेक देशसँग आफ्नो सीमाभन्दा बाहिर गएर पनि आफ्नो रक्षा गर्ने अधिकार रहने जानकारी दिनुभयो। अमेरिकाको एक निकट साझेदार देश कतारमा रहेका हमास नेताहरूलाई लक्षित गर्ने इजरायलको निर्णयप्रति अन्तर्राष्ट्रिय आक्रोश एवं राष्ट्रपति डोनाल्ड ट्रम्पबाट समेत आलोचना निम्त्याएको छ। अब मौसम। हाल मनसूनको न्यूनचापीय रेखा सदरस्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बंगालको खाड़ीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्वारा जारी बुलेटिनका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नुका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत पहाड़ी भूभागका केही स्थान र बाँकी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल बीच भेट। वर्तमान राष्ट्रिय संकटलाई सही निकास दिन सबैले सहकार्य गरी अघि बढ़न प्रधानमन्त्रीको आग्रह। उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई गृहमन्त्री ओम प्रकाश अर्यालको निर्देशन। प्रदर्शनका क्रममा भएको आगजनी तथा लुटपाटपछि हराएको नगद र सुन चाँदी प्रहरीलाई बुझाउने क्रम शुरू। र कतारमा भएको इजरायली हमलापछि हमास नेताहरूमाथि आक्रमण जारी राख्ने इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुद्वारा स्वीकार। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। नमस्कार।